हाम्रो अध्ययनमा अगाडि बढ्न अगाडि चाहिँ दुईटा अति राम्रो प्रश्नहरू बीचमा कुराकानी गर्ने क्रममा आएका थिए आजको अध्ययन सम्बन्धीमा नै. अनि त्यसमध्ये चाहिँ पहिलो प्रश्न थियो, कोर्नेलियस जुन प्रे 10 अध्यायमा ऊ एउटा अन्य जाति भएर पनि कसरी सत्य परमेश्वरलाई भक्ति गरिराख्यो भन्ने प्रश्न आयो. अनि यो राम्रो प्रश्न है. अब चित्र देख्न सक्नेहरूले चाहिँ कर्नेलियस चाहिँ सिजेरियामा बस्छ, ऊ चाहिँ रोमी सरकारले खटाइएको एउटा रोमी व्यक्ति हो, ऊ यहुदी होइन. तर उसलाई चाहिँ यहाँ इजरायल इलाकामा अनि उसको उसलाई त्यो खटाइएको थियो. ऊ चाहिँ एउटा सुबेदार थियो, भनेपछि रोमी पल्टनको सिपाहीहरूको क्याप्टन. तर याद गर्नुहोस् अब ऊ चाहिँ मूर्ति पूजाको देशबाट आएछ, इटलीबाट, ढुङ्गाबाट, अनि घाम जुन ताराहरूलाई पुज्ने हो है. त्यो पृष्ठभूमिबाट आएको व्यक्ति यहाँ आएपछि उसले एकदम फरक वातावरण भेट्टाएको छ. हो, यहुदीहरू धेरै जसो चाहिँ साँचो परमेश्वरको वचन भएर पनि खालि रीति मात्र गरिरहेको थियो, तैपनि बाइबल भएकोले यो ठाउँ फरक थियो. अनि त्यहाँ सभाघरहरू थियो, त्यहाँ बाइबल पढिन्थ्यो, अनि ती व्यक्तिहरूको बीचमा उसले सत्य परमेश्वरको बारेमा सुन्ने मौका पाइसकेको थियो. अनि उसले चाहिँ यो ढुङ्गा मुरा पुज्नुभन्दा त सृष्टिकर्ता परमेश्वरलाई पुज्नलाई चाहिँ रोजिसकेको थियो. के पनि बुझ्नुपर्छ भने यो पृष्ठभूमि चाहिँ यसरी विभिन्न ठाउँबाट आएका व्यक्तिहरू, जस्तो रोमी सुविधाहरू धेरै कुरा आउँछ सुसमाचारको पुस्तकहरूमा, अनि उनीहरू चाहिँ यहुदीहरूको बीचमा बस्ने क्रममा कोही कोही चाहिँ बिस्तारै बिस्तारै ए त्यसभए त म साँचो परमेश्वरलाई नै पुज्छु भनेर उनीहरू चाहिँ अब म के गर्नुपर्छ भनेर यहुदीहरू सभाघरमा जान्थे. अनि उनीहरूलाई भन्थे तपाईँ त खतना गर्नुपर्छ, यहुदी बन्नुपर्छ, हुन्छ भन्थे. अनि उनीहरू चाहिँ खतना पनि गर्थे. त्यसरी उनीहरू चाहिँ यहुदी धर्म अपनाउने अन्य जातिहरू भनेर चाहिँ हाम्रो नयाँ नियममा उल्लेख छ, बुझ्नुभयो. तर कर्नेलियसले त खतना पनि गरेछ नि, ऊ विशुद्ध अन्य जाति हो, तर सिधै सुसमाचारद्वारा उसका पवित्र आत्मा बास गर्न आउनुभयो र मण्डलीको भाग बन्नुभयो. त्यसैले एउटा अन्य जाति भएर पनि कर्नेलियसले कसरी सत्य परमेश्वरलाई पुजिरहेको थियो त्यो भन्ने प्रश्नको जवाब चाहिँ त्यही हो. इजरायलमा चाहिँ उसले सुन्न पाए. दोस्रो कुरा प्रश्न यो पनि आएको थियो, यहुन्नाले पानीले बप्तिस्मा दिए तर म पछि आउनुहुने मभन्दा शक्तिशाली हुनुहुन्छ, यहुन्नाले भन्यो होइन. मैले त पानीले बप्तिस्मा दिइरहेछु तर येशु प्रभुले चाहिँ पवित्र आत्मा र आगोले बप्तिस्मा दिनुहुन्छ. अनि मैले चाहिँ अघि त्यो आगोको बप्तिस्माको केही कुरा गरिनँ, खालि पवित्र आत्माको बप्तिस्मा कुरा गरेँ. पवित्र आत्मा चाहिँ हरेक विश्वास गर्ने व्यक्तिले पाउँदछ है. प्रभु येशु ख्रीष्टको मृत्यु बौरी उठाए स्वर्गारोहण भएपछि चाहिँ विश्वास गर्नेहरूले चाहिँ पवित्र आत्मा पाउँछन्. पवित्र आत्माद्वारा उनीहरू मण्डलीको यो ख्रीष्टको शरीर भन्ने संरचनामा आबद्ध पनि गरिन्छन्. तर यो आगोको बप्तिस्मा भनेको चाहिँ के हो भन्ने प्रश्न आयो. राम्रो प्रश्न, यस विषयमा धेरै अलमल छ, तर एकचोटि यो स्पष्ट बुझ्न सक्ने कुरा हो. म तीन अध्यायमा जानुस् अनि त्यो कुरालाई चाहिँ हामी हेरौं. म तीन अध्याय, कतिले भन्ठान्छन् कि आगोको बप्तिस्मा र आत्मा पवित्र आत्मा बाटोको बप्तिस्मा चाहिँ एउटै कुरा हो भन्ने, तर वास्तवमा होइन. पवित्र आत्मा बाटोको बप्तिस्मा चाहिँ विश्वासीहरूलाई हो, अनि यो आगोको बप्तिस्मा चाहिँ विश्वास नगर्नेहरूलाई. याद गर्नुहोस् बप्तिस्मा भनेको चाहिँ आबद्ध हुनु, जोडिनु, डुबाइनु, चोपलिनु होइन. पानीमा जब बप्तिस्मा लिन्छ पवित्र आत्माले चाहिँ, जब हामीले विश्वास गर्छौँ सुसमाचारमा, साँच्चै नै हामी पश्चाताप गरेर ख्रीष्टलाई विश्वास गर्छौँ, के गर्नुहुन्छ भने प्रभु येशूले पवित्र आत्माद्वारा हामीलाई उहाँको शरीरभित्र डुबाउनुहुन्छ. ख्रीष्टको शरीरको अङ्ग हुन्छ त्यो दिनदेखि मण्डली है. त्यसैले अहिले संसारमा सबैजना जो जसको साँचो सम्बन्ध प्रभुसँग छ उनीहरू मण्डलीका हुन्छन्. तर जो जो बाहिर छन् जो जो यसरी पवित्र आत्माबाट बप्तिस्मा भएका छैनन् उनीहरू चाहिँ यदि बाहिर नै रहिरह्यो भने एक दिन आगोमा डुबाइन्छन्। त्यसलाई भनिन्छ आगोको बप्तिस्मा। त्यसैले हेर्नुहोस् मत्ती 3:11 फेरि साँच्चै पश्चातापका निम्ति म तिमीहरूलाई पानीमा बप्तिस्मा दिन्छु, तर जो म पछि आउनुहुन्छ उहाँ म भन्दा शक्तिशाली हुनुहुन्छ, जसका जुत्ता बोक्ने लायकको म छैन, उहाँले तिमीहरूलाई पवित्र आत्मा र आगोले बप्तिस्मा दिनुहुन्छ। अब याद गर्नुपर्छ श्रोताहरू चाहिँ त्यहाँ विश्वासी पनि छन् अविश्वासी पनि छन्। बप्तिस्मा दिने उनीहरूले प्रचार गरिरहेछ, कोही कोहीलाई भन्दा चाहिँ साँपका सन्तानहरू हो भनेर उनीहरूलाई चाहिँ परमेश्वरको चेतावनीहरू दिइरहेको थियो त्यही बेलामा। त्यसैले सबैजना विश्वासी थिएन, कोही कोही चाहिँ विश्वास गर्दथे। अनि त्यसैले उसले भन्दैछन् पवित्र आत्माले बप्तिस्मा दिनुहुन्छ विश्वासीहरूलाई, आगोले बप्तिस्मा दिनुहुन्छ तिमीहरू विश्वास नगर्नेहरूलाई। अनि यो स्पष्ट देखिन्छ बाह्र पदमा जाउँ। त्यसपछि उहाँको नाङ्लो उहाँकै हातमा छ। नाङ्लो के को लागि प्रयोग हुन्छ? नाङ्लो चाहिँ छुट्याउनको लागि, छुट्याउनलाई, यो इन्साफ न्याय गर्नको लागि। अनि नाङ्लो चाहिँ प्रभु येशूको हातमा छ, न्यायकर्ता उहाँ नै हुनुहुन्छ भन्दैछ। अनि उहाँले आफ्नो खलालाई बिल्कुलै सफा पार्नुहुन्छ, अनि आफ्नो गहुँ भनेको विश्वासीहरू ढुकुटीमा जम्मा गर्नुहुन्छ, तर भूस अविश्वासीहरू उहाँले कहाँ जलाउनुहुन्छ? न निभ्ने आगोमा। यही हो आगोको बप्तिस्मा छ। त्यो त म चाहन्न, तपाईँ चाहनुहुन्छ आगोको बप्तिस्मा? उहाँ चाहिँ पवित्र आत्मा बाटोको बप्तिस्मा पाइसके, विश्वास गरेको थिएन, अनि तपाईँ पनि यदि विश्वास गर्नुभयो भने। त्यसैले आगोको बप्तिस्मा नै के हो भन्ने कुरा। अनि एउटा त्यसमा अर्को प्रश्न पनि उहाँले जोड्नुभएको थियो, पेन्टेकोस्टको दिनमा चाहिँ हरेक विश्वास गर्नेको टाउको माथि आथेन, त्यही हो कि आगोको बप्तिस्मा भन्ठानी राखे भन्नुहुन्थ्यो। मैले पनि त्यस्तै सोच्थेँ पहिला त्यो पढ्दाखेरि, तर होइन, त्यो राम्रोसँग पढ्नुपर्छ। त्यहाँ के लेखेको छ भने पेन्टेकोस्टको, तपाईँले पल्टाउनुहोस् न होइन, प्रेरित 2 अध्याय पेन्टेकोस्टको दिनमा खास आगो देखा परेको थियो र आगो देखा परेको थिएन, आगो जस्तो केही कुरा देखा परेको थियो। फरक छ आगो र आगो जस्तो भन्नेमा, फरक छैन, छ फरक होइन। प्रेरित 2:3 अनि आगाका जस्ता, देख्नुभयो त्यो शब्द, पवित्र आत्माले त्यो शब्द राख्नु भएको छ, आगका जस्ता चिरा परेका जिब्राहरू तिनीहरू कहाँ देखा परे। जिब्रो छ त्यहाँ, तर आगो जस्तो छ। अनि यो संकेत के दिँदै हुनुहुन्थ्यो भने यो सुसमाचार जिब्रोद्वारा है, प्रचारद्वारा, परमेश्वरको सामर्थ्यद्वारा चाहिँ संसारभरि जानुपर्छ, त्यसको संकेत थियो। तर यहाँ चाहिँ आगो चाहिँ थिएन, तपाईँ गएर कसैको टाउको माथि छामे भने तपाईँलाई पोल्दैन थियो, तर यो आगोको बप्तिस्मा चाहिँ पोल्छ, किनभने यो साँच्चैको आगो हो। त्यो आगो जस्तो होइन नरक चाहिँ, त्यो चाहिँ ननिभ्ने आगो हो भनेछ, त्यो वास्तविक आगो हो। ल त अब कर्नेलियस आगो बप्तिस्मा हेऱ्यौँ, अब चाहिँ हामी अगाडि बढ्नेछौँ हाम्रो अध्ययनमा। अनि यस प्रकारले तपाईँहरूसँग यस्तो प्रश्न भयो भने चाहिँ ल्याउँदा एकदम स्वागत छ। अब चाहिँ हामी बाटोमा छौँ, हामी चाहिँ पिसिडियाको एन्टियोकबाट हामी इकोनियम जाँदैछौँ है। त्यसैले हामी प्रेरित 14:1 पढ्नुपर्छ। अब इकोनियम आइपुग्यो, स्थल यात्रा गर्दै बर्नबास र पावल उनीहरू इकोनियममा आइपुग्छन्। प्रेरित 14:1 पढ्छौँ, अब यो मिसनरी यात्रामा चाहिँ उनीहरू इकोनियममा आइपुग्छन्। पढौ, अनि इकोनियममा यस्तो भयो, उनीहरू यहुदीहरूको सभाघरभित्र सँगै पसे, फेरि सभाघरभित्र पसेछन् र यसरी बोले कि दुवै यहुदीहरू र ग्रीकहरू भनेको अन्य जातिहरू, जहिले पनि देख्नुहुन्छ छुट्याइरहेछ यो समूहहरूलाई, यहुदीहरू पनि अनि ग्रीक अथवा अन्य जातिहरूको एउटा ठूलो भीडले विश्वास गर्यो। कति उत्साह भयो होला त्यहाँ, तर फेरि आउँछ हाम्रो विश्वास नगर्ने कसले? यहुदीहरूले कसलाई? अन्य जातिहरूलाई हुच्याए र भाइहरूको विरोधमा तिनीहरूका मन खराब पारिदिए। यहाँ हामीले देख्छौ केही यहुदीहरूले पनि विश्वास गरेका छन्, पावल र बर्नबासले प्रचार गरेको यो मुक्तिको सुसमाचार अनि केही अन्य जातिहरूले पनि विश्वास गरेछन्। तर अब पावल र बर्नबासलाई समस्या आउँछ। फेरि यो सुसमाचार सुनाउने कार्यमा विरोध आएको आइहाल्छ। यदि आएन भने चाहिँ के भयो भन्नुहोस्। पर आयो भने चाहिँ ठिक भइरहेछ हो। आएन भने मैले गल्ती गरिरहेछु कि यहाँ है के सुनाइरहेछु मैले है। त्यसैले गर्दाखेरि कसले गर्दा यहाँ समस्या आयो यहाँ भने छ विश्वास नगर्ने यहुदीहरूबाट। अनि अर्को कुरा, अब उनीहरू थोरै समय बसे त्यसैले समस्या आएको कि धेरै समय बसे। तीन पद, तर है कस्तो राम्रो छ यो शब्दहरू, उनीहरू प्रभुमा साहसँग बोल्दै कति समयसम्म त्यहाँ बसे, लामो समयसम्म त्यहाँ बसे। या त नराम्रो रहेछ मान्छेहरू, अर्को ठाउँमा जाउँ होइन। प्रभुले नजाऊ भने जम्मा बस्या छन् लामो समयसम्म त्यहाँ बसे। उनीहरूले चाहिँ महान आज्ञा पूरा गर्दैछन्। हेर्नु खालि सुषमा सुन बत्तीस भन्ने टाप कसै हो, सुषमा बत्तीस टाप कसै, त्यस्तो होइन। प्रभुले भन्नुभएको छ बत्तीसमा लिएपछि मैले जे जे आज्ञा गरेँ तिनीहरूलाई सबै पालन गर्न सिकाऊ। त्यसैले हामीले चाहिँ यस्तो राख्न खोजिरहन्छ, विश्वासीहरू चाहिँ प्रभुको आज्ञा पालन गर्ने हुनुपर्छ, संसारभन्दा फरक हुनुपर्छ, बदलिनुपर्छ, प्रभुको गवाही हुनुपर्छ हरेक नै। सिकाउँदैछन् त्यसैले लामोसँग बसेर। अनि यहाँ सुसमाचार अझ फैलिरहेछ। उहाँले भनेको प्रभुले के गर्दै हुनुहुन्छ, उहाँले आफ्नो अनुग्रहको वचनका लागि, हेर्नुहोस् सुसमाचारलाई के को वचन भनेछ, अनुग्रहको वचन। यो व्यवस्था होइन, दशाज्ञा पालन गर, धर्म गर, नियम पालन गर, होइन। यो चाहिँ येशु ख्रीष्ट परमेश्वरको पुत्र, हामी उहाँको शत्रु हुँदा हुँदै हाम्रो लागि मरिदिनु भयो, यो अनुग्रहको वचन हो। उहाँ हामीसँग मिलाप गराउनलाई उहाँले हामीलाई यो राजदूतहरू पठाएछन्। अनि यो अनुग्रहको वचन हो, सुन्ने विश्वास गर्ने मुक्त हुन्छन्, पाप क्षमा पाउँछन्। अनि प्रभुलाई एकदम मनपर्छ। अनि जब जब पावल बर्नबासले यो प्रचार गर्दै थिए, उहाँको अनुग्रहको वचन प्रभुले चाहिँ पुरा यसलाई चाहिँ समर्थन गर्दै हुनुहुन्थ्यो। पहिला पहिलामा उनीहरूलाई चाहिँ आमेन गर्दै हुनुहुन्थ्यो। अनि कसरी गर्नुभयो भने त्यो बेलामा चाहिँ अचम्मका कार्यहरू हुन दिनुभयो उनीहरूद्वारा। हेर्नुहोस् न यहाँले, अनि उनीहरूका हातद्वारा चिन्ह र अचम्मका कामहरू गराउनु भयो। यसबाट चाहिँ प्रमाणित गर्दै हुनुहुन्थ्यो, यो चाहिँ मेरै दासहरू हुन्, यो चाहिँ मेरै खबर हो, यो चाहिँ मेरै सन्देश हो। मानिसहरूलाई कुनै बहाना थिएन। तर यस्तो भयो, हेर्नुहोस् पुरा सहर अब दुई फ्याक भयो। उनीहरू विभाजन आए त्यहाँ, जहिले पनि यही हुन्छ, सुसमाचारले विभाजन ल्याउँछ एउटै घरमा, विश्वास गर्छ विश्वास गर्दैन। यहाँ उज्यालो हुन्छ उता अँध्यारो हुन्छ, उज्यालो चम्किलो हुनुपर्छ। अनि यहाँ विभाजन आएछ, सहर दुई भाग भएको छ। हेर्नुहोस् चार पद, तर त्यस सहरको भिडमा के आयो, फाटो आयो, विभाजन। अनि कोही यहुदीहरूपट्टि, त्यो विश्वास नगर्ने यहुदीहरूपट्टि, र कोही प्रेरितहरूपट्टि, भनेको बर्नबास र पावललाई प्रेरितहरू भनेको छ। प्रेरित भन्ने शब्द चाहिँ पठाइएका भनेको है, प्रेरितहरू भन्ने शब्द अहिले त्यहीँ राखौँ है। अनि पाँच पद, यो फाटो भएपछि अविश्वासी विरोधीहरूले के गरे, यहाँ भनेको छ एकछिन है, यो सहर अब मानिसहरू यसरी जब उभाएछन् र विरोधीहरू भएछन्, त्यहाँ साथीहरू पनि छन् प्रेरितहरूको, तर शत्रुहरू पनि छन्। कोही कोहीले प्रेरितहरूलाई एकदम माया गर्छन्, कोही कोहीले एकदम घृणा गर्छन्। यस्तै हुन्छ। अब विचार गर्नुहोस् त, के प्रभु येशु जब यो संसारमा आउनुभयो र प्रचार गर्नुभयो त्यही भएको थिएन त। यहोन्ना दश अध्यायमा एकचोटि पल्टाउने, यहाँ फर्किहाल्नेछौँ है, अनलाइन यहाँ राख्नुहोस्। यहोन्ना दशको उन्नाइसदेखि एक्काइस पढ्नेछ। यहोन्ना दश अध्यायको उन्नाइस पदबाट हामी पढ्नेछौँ। यहाँ पढ्छौँ, तब प्रभु येशूले प्रचार गर्दै गर्दै आउनु भएको छ, असल गोठालोको पुरा त्यहाँ बताउनु भएको छ, एक पददेखि अठार पदसम्म बोलेको बोलायो अनि त्यसपछि के हुन्छ हेर्नुहोस् उन्नाइस पद, तब यी वचनहरूको कारणले, के को कारणले रे, वचनहरूको कारण, जहिले पनि यही नै हो विषय, परमेश्वरको वचनको कारणले फेरि यहुदीहरूका बीचमा के भयो, फाटो भयो, बीचपद, अनि तिनीहरू मध्ये धेरैले के भनेछन् प्रभुलाई, उसँग दुष्ट आत्मा छ, ऊ पागल भएको छ, तिमीहरू उसका कुरा किन सुन्छ, प्रभु येशूलाई त यस्तो भने, तपाईँलाई भनेछ यस्तो सबैले सान्त्वना लिनुहोस्, प्रभु येशूलाई भनेथ्यो, एक्काइस पद, अरूले भने यी कुराहरू दुष्ट आत्मा लागेको मानिसका होइनन् भन्छ, यो चाहिँ विश्वास गर्नेहरूले, के दुष्ट आत्माले अन्धहरूका आँखा खोल्न सक्छ र, तपाईँ नै निर्णय गर्नुहोस् येशू को हुनुहुन्छ, अन्धहरूको आँखा खोल्ने के दुष्ट आत्मा लागेको हुनसक्छ भन्ने चाहिँ यहाँलाई विश्वासीहरूले हो, फाटो भयो, जहिले पनि यही हुन्छ। अनि फर्केर जाउँ प्रेरित चौध अध्यायमा, विरोध बढ्दैछ बढ्दैछ बढ्दैछ, अन्तमा चाहिँ के भयो, पाउल र बर्नबास त्यहाँबाट भाग्नु पर्यो, हेर्नुहोस् प्रभुले त्यहाँसम्म पनि पुग्न दिनुहुन्छ, उहाँले चाहिँ कहिले विश्वासीलाई रहन दिनुहुन्छ, कहिले भाग्ने परिस्थिति ल्याउनुहुन्छ, किन अब अर्को ठाउँमा जाने बेला भयो, प्रभुको योजना छ त्यहाँ, त्यसैले यहाँ पढ्छौँ पाँच र छ पदमा, हेर्नुहोस् त चौध अध्यायको पाँच र छ पद, अनि उनीहरूलाई भनेको पावल र बर्नबासलाई बेइज्जत गर्न र ढुङ्गाले हान्नका निम्ति जब दुवै अन्य जातिहरू र यहुदीहरूले आफ्ना शासकहरूसित हमला मच्याए, तब छ पद, त्यो कुरा थाहा पाएर, परमेश्वरले थाहा दिनुभएछ, थाहा पाएर उनीहरू लुकाओनियाका सहरहरू अर्थात् लुस्त्रा र डर्बेमा डेर्बेमा र वरिपरिका इलाकाहरू हुँदो भागे, अनि के गरे, अवश्य हामीले भन्न सक्छौ सात पद, अनि त्यहाँ उनीहरूले सुसमाचार प्रचार गरे। अब यो चित्रमा चाहिँ यहाँ एनजिओको पिसिडिएबाट इकोनियामा आदि लामो समय बस्यो भने चाहिँ हामीलाई उल्लेख छैन कति समय बसेको छ, त्यसपछि चाहिँ उनीहरू भाग्नु पर्दा चाहिँ लुस्त्रा यतातिर आउँछ नि, फेरि डर्बेतिर डेर्बेतिर यसरी यसरी है, त्यसरी यही इलाका टर्कीमै छन् उनीहरू त्यो बेलासम्म है। अब लुस्त्रामा जाउँ हामी है, लुस्त्रा आठ पदमा, अनि लुस्त्रामा को रहेछ, यहाँ आफ्नी आमाको गर्भबाट गर्भैबाट लङ्गडा भएकोले खुट्टामा बल नभएको कुनै एउटा मानिस बसिरहेको थियो जो कहिले हिँडेको थिएन। उसलाई के भयो, पावल र बर्नबास आएपछि यो मान्छे त प्रभु येशूको सामर्थ्यमा निको भयो, जन्मैदेखिको यहाँ शल्यक्रिया गरे होइन, अनेक एक्सर्साइज गरायो होइन, फिजियोथेरापी गरायो होइन, ऊ चाहिँ आश्चर्य कर्मद्वारा ऊ हिँड्ने हुन्छ। हेर्नुहोस् नौ पद, त्यसले पावललाई बोलिरहेका सुन्यो, सुनिरहेछ सुसमाचार, अचम्मको वचन सुन्नु पर्दछ उसलाई, उनले त्यसलाई डिस लाएर हेरे, पावलले चाहिँ अब ध्यान दिएर भिडलाई हेर्न छोडेर उसलाई हेर्छ अब, र पावलले के देख्छ, अवश्य नै पवित्र आत्माको प्रकाशद्वारा त्यसमा भनेको यो लङ्गडोमा निको हुने विश्वास रहेछ भन्ने थाहा पाए। दस पद, र ठुलो स्वरले भने पावलले, आफ्ना खुट्टामा सिधा उभ, अनि त्यो फुत्रुक्क उफ्रियो र हिँड्यो। अब हेर्नुहोस् है, लुस्त्राका मान्छेहरू कस्तो थियो अलिकति कुरा गरौँ, लुस्त्राका मान्छेहरू भनेको चाहिँ एकदमै अन्धविश्वासमा डुबेका मान्छेहरू जस्तो हामी थियौँ, थिएनौ, म त थिएँ, अन्धविश्वासमा डुबेको, मैले भन्थे भाग्य केही भयो भने भाग्यले भयो, अन्धविश्वास भन्छ त्यसलाई, अनि यिनीहरू मूर्ति पूजामा डुबेका, उनीहरू पूजा गर्थे आकाशका पिण्डहरूलाई, बृहस्पतिलाई पुज्थे, उनीहरू बुधलाई पुज्थे, अनेकलाई पुज्थे, जब उनीहरूले यो अचम्मको आश्चर्य कर्म देखे उनीहरूलाई के लाग्यो, ओहो यो त देउता पो आएछ, तपाईँ गाउँमा सुन्नुभएको छ जस्तो कुरा, माता आएछ माता, अनि ओहो फलानाले त यस्तो यस्तो भन्यो, यस्तो यस्तो गर्न सक्यो, अब मान्छेलाई उनीहरूले ईश्वर बनाइरहेछ, यही हो त्यो होइन अहिंसकी छैन तर के बाबा भन्छ है. अब ईश्वर मान्छेलाई ईश्वर मानिरहेछ. अब यस्तै थियो दुस्तरको मान्छेहरू पनि हामी जस्तो. अनि उनीहरूले चाहिँ के भन्छन् जस्तो पढ्दै जाउँ 11 पद. जब मानिसहरूले पावलले गरेको त्यस कुरालाई देखे तब तिनीहरूले लुकाउनिया भाषामा यसो भन्दै ठूलो स्वरले चिच्याए, देउताहरू मानिसहरूको रूपमा हामी कहाँ ओर्ली आउनु भएको छ. त्यसपछि 12 पद. अनि तिनीहरूले बर्नबासलाई जेउस भन्ने देउताको नाम दिएछ र पावललाई हेर्मेस भने किनकि उनी चाहिँ मुख्य वक्ता थिए. अब जेउस जेउस हाम्रो हिन्दूमा चाहिँ बृहस्पति याद गर्नु चाहिँ संसारभरि उही चिजहरू पूजा गर्ने. अनि उनीहरूले चाहिँ के भन्थे देउताहरूको पनि राजा हिन्दूहरूले चाहिँ कसलाई भन्छन् इन्द्रलाई कसलाई भन्छन् होइन. अनि त्यसपछि उनी पावललाई चाहिँ उनीहरूले चाहिँ हेर्मेस भन्छ. अनि हेर्मेस भने चाहिँ लुस्त्राहरूको विश्वासमा चाहिँ देउताहरूको पनि दूत है. अनि त्यसैले ग्रिकहरू र रोमीहरूको उनीहरूको किंवदन्तीहरूमा चाहिँ यो हेर्मेस चाहिँ एउटा ईश्वर हो उनीहरूको जसले चाहिँ देउताहरूदेखि खबर ल्याएर मान्छेको पुर्याउँछ. हेर्मेसले त्यस्तो गर्छ उनीहरूको कथाहरूमा. अनि उनीहरूको कथामा चाहिँ बयान पनि गरेको छ हेर्मेस चाहिँ कस्तो हुन्छ. उसको खुट्टामा चाहिँ जस्तो कि हाँसको यस्तो हुन्छ नि के भन्छ त्यसलाई अलि हाँसको खुट्टा हुन्छ नि त्यस्तो खालको खुट्टा है उड्न सक्ने क्या अनि पखेटा जस्तो खुट्टा भएको है. अनि उनीहरूले चाहिँ पावललाई नै त्यो हेर्मेस भन्थाने छ किनभने पावल धेरै बोलिरहेका थिए प्रचार गरिरहेको थिए है होइन. बर्नबास चाहिँ चुप लगाएर बसिरहेछ होइन. अनि उनीहरूले चाहिँ बर्नबास चाहिँ ठुलो देउता बनाएछ झुलाएर बसिरहेछ. अनि पावललाई चाहिँ हेर्मेस बनाएछ किनभने धेरै बोलिरहेछ होइन. अनि यस प्रकारले चाहिँ उनीहरूले हेरेछन्. त्यसपछि के भयो हेर्नुहोस् त यी मान्छेहरूले चाहिँ लुकाउने भाषामा यो भनिरहेको थिए है. पावलहरूले अब त्यो बेलामा चाल पाएन जस्तो है. अब त उनीहरू तम तयार भएछन् देउताहरूलाई बलिदान चढाउन. हेर्नुहोस् है पावल र बर्नबासलाई बलिदान चढाउँदा लगाइरहेछ 13-18 पद हेर्नु त. अनि के हुन्छ यहाँ तब जेउसका पुजारीले जसको मन्दिर चाहिँ तिनीहरूको सहरकै अघिल्तिर थियो मूल ढोकाहरूमा गोरुहरू र मालाहरू ल्याए र भीडहरूसित बलिदान चढाउने इच्छा गरे. तर जब प्रेतहरूले अर्थात् बर्नबास र पावलले यो सुने तब उनीहरूले आफ्ना लुगा च्याते अनि चिच्याउँदै र यसो भन्दै भिडभित्र दगुरेर पसे. 15 पद. हजुरहरू हो तपाईँहरू किन यी कुराहरू गर्नुहुन्छ. हामी पनि त तपाईँहरू जस्तै दुःख सुख भोगी मानिसहरू हौ. अनि यी व्यर्थका कुराहरू भनेको के हो त्यही जेउस र हेर्मेस मूर्तिलाई व्यर्थ भने चाहिँ यी व्यर्थको कुराहरूबाट जीवित परमेश्वर तर्फ फर्कनुहोस्. देख्नुभयो अनुप्रसार मूर्तिबाट फर्कनै पर्छ जीवित परमेश्वर तर्फ फर्कनुहोस् भनी तपाईँहरूलाई सुसमाचार सुनाउँछौ. सुसमाचारको अभिन्न अङ्ग यो उहाँले आकाश पृथ्वी समुद्र र तिनीहरू भएको सबै थोकहरू बनाउनु भयो. किन यो आकाशको बृहस्पतिहरूलाई पुज्दै हुनुहुन्छ उहाँले बनाएको सृष्टिकर्तालाई पुज्नुहोस् भन्दैछ. अब देख्नु भयो यो अवसर बन्यो कि सुसमाचार प्रचार गर्नलाई. जब उनीहरूले उनीहरूलाई बलिदान चढाउन खोजे उनीहरूले सृष्टिकर्ता जीवित परमेश्वर सत्य परमेश्वर प्रचार गरे. अनि उनीहरूले भने हामी त तपाईँ जस्तै मान्छे हौ अनि यो झुट्टा देवदेवीहरू व्यर्थका हुन् तपाईँहरू साँचो परमेश्वर हिउँदो परमेश्वरमा फर्कनुहोस् उहाँले नै सबथोक बनाउनु भयो. मुस्किलले रोक्छ उनीहरूलाई मुस्किलले तर रोक्छन्. अब तर यही बिचमा चाहिँ के भइरहेछ भने तपाईँको हाम्रो नक्सामा चाहिँ भागेर गएको थियो नि याद गर्नुहोस् नबिर्सनु है. आइकोनियमबाट भागेर गयो यता लुस्त्रामा तर के भयो भने इकोनियमका ती
विरोधीहरू है यसरी गर्नु पर्ला
है इकोनियमका विरोधीहरू साथै एन्टियोकको पनि अविश्वासी यहुदीहरू जो विरोधीहरू छन् उनीहरू त लहरदै पो आइरहेछन् पिच्छा गर्दै पछपछ अनि त्यहाँ आइपुग्छन् अब है अनि अब के गर्छन् हेर्नु लुस्त्रामा आएर उनीहरूले फेरि समस्या ल्याउँछन् अनि एक हिसाबले सफल हुन्छन् के हुन्छ यहाँ उनीहरू ती शत्रुहरू चाहिँ आफ्नो सहरबाट भाग्यो भनेर मात्र सन्तुष्ट छैनन् उनीहरूलाई चाहिँ सदाको लागि पावललाई चुप गराउन चाहन्छ भनेपछि के गर्न चाहन्छन् मार्न चाहन्छन् हेर्नुहोस् है मार्न चाहन्छन् सदाको लागि प्रचारलाई बन्द गर्न चाहन्छ के गरे पावललाई हेर्नुहोस् 14 अध्याय यहाँ प्रचार पहिला टुङ्ग्याउँ पावलको 16 पद जीवित परमेश्वरले के गर्नुभयो उहाँले बितेका समयहरूमा सबै जातिहरूलाई तिनीहरूका आफ्नै बाटोमा हिँड्न दिनुभयो तरै पनि उहाँले आफूलाई बिना साक्षी छोड्नु भएन भलाइ गरेर हामीलाई आकाशबाट वर्षा र फल लाग्ने ऋतुहरू दिएर भोजन र आनन्दले हाम्रा हृदयहरूलाई भर्नुभयो तपाईँले सुन्तला खानुभएको छ तपाईँले कहिले सोच्नुभयो सुन्तला कहाँबाट आयो के तपाईँले धन्यवाद दिनुपर्ने थिएन सृष्टिकर्तालाई तर मैले पनि दिएन अनि एक दिन यो सुसमाचार सुनेर चाहिँ पश्चाताप गरे कि साँचो जिउँदो परमेश्वरलाई मैले पुजिन मैले पुज्नु पर्थ्यो उल्टो मान्छेको हातले बनाएको मूर्तिहरूलाई पुजेको थियो अनि यिनीहरूले प्रचार गर्दैछ उहाँले हामीलाई फल लाग्ने ऋतुहरू दिएर भोजन र आनन्दले हामीलाई हृदयहरूले भर्नुभएको उहाँलाई पुज भन्दैछ अब हेर्नुहोस् 18 पद अनि यी कुराहरू भनेर उनीहरूले आफ्ना सामु बलिदान चढाउनदेखि ती मानिसहरूलाई मुस्किलसित रोके अब आउँछ शत्रुहरू 19 पदको कुरा है अनि एन्टियोक र इकोनियमबाट केही यहुदीहरू त्यहाँ आए सायद केही समय बीचमा बित्यो होला होइन अब आउँछन् अनि भिडहरूलाई मनाएर पावललाई ढुङ्गाले हाने ओहो कहिले ढुङ्गाले हानिनु भएको छ तपाईँ सानो एउटा चुटुक्को ढुङ्गाले भने होइन नि यो ठुल्ठुला ढुङ्गाहरूले टाउको फुटाउने हिसाबले उनीहरूले चाहिँ हिर्काउँछ उनीहरूले चाहिँ मार्नलाई हिर्काउँदैछन् पावललाई उनीहरू मार्न चाहन्छ अब एकचोटि छ नि पावलले यसको कुरा गरेछ म ढुङ्गाले हिर्काइएछु भनेर एकचोटि पल्टाउनुहोस् त 2 कोरिन्थी पावलले आफ्नो पत्रहरूमा उसले उल्लेख गरेको कुरा हो 2 कोरिन्थी 11 अध्याय यही लुस्त्राको घटनालाई उसले उल्लेख गर्दैछ 2 कोरिन्थी 11:25 24 पद पनि पढौँ है यहुदीहरूको हातबाट मैले 5 पल्ट 39 कोर्रा खाएँ 25 पद 3 पल्ट म लौराले पिटिएँ 1 पल्ट म ढुङ्गाले हानिएँ यो लुस्त्राको कुरा गर्दैछ फर्केर जाउँमा सोच्दै हुनुहुन्छ पावलको जीवनमा प्रभुले तपाईँ र मलाई के सिकाउन खोजिरहनु भएको छ यहाँ के भयो त ढुङ्गाले मार्छु भनेको थिएँ के भयो 19 पद अब फेरि अनि एन्टियोक र इकोनियमबाट केही युदीहरू त्यहाँ आए अनि भिडहरूलाई मनाएर पावललाई ढुङ्गाले हाने र उनी मरेछन्सम्म पनि भन्ठानेछ खतम भयो पावल उनी मरेछन् भन्ठानेर उनलाई सहरदेखि बाहिर घिस्याएर लगे है तर अचम्म 20 पद तर जब चेलाहरू उनका वरिपरि खडा भए तब उनी उठे र सहरभित्र गए अनि भोलिपल्ट उनी बर्नबाससँग डेर्बेतिर लागे अचम्म है यो ज्यादै दुष्ट काम ती अविश्वासीले गरेपछि पावल मरेछन् भन्ठाने छ तर मरे थिएन ढुङ्गाले हानेपछि प्राय जसो मान्छे फर्केर आएर म ढुङ्गाले हाने भन्ने मान्छेहरू खासै भेटिँदैन उनीहरू मरिसकेका छन् तर यहाँ पावलले चाहिँ म 1 पल्ट ढुङ्गाले हाने सम्झ भनेछ प्रभुले एकदम विशेष तरिकाले रक्षा गर्नुभयो। प्रभुको हातमा छ नि त, प्रभुको हातमा छ। तपाईँको काम नसिद्धेसम्म प्रभुले तपाईँलाई बचाइराख्न सक्नुहुन्छ। भँगेरालाई त उहाँको इच्छा बिना खस्दैन भन्नुभएको छ। पावल त दुर्ग उठ्छ, भोलिपल्ट डेर्बेसम्म हिँड्छ, देख्नुभयो नक्सामा, त्यो त टाढै छ जानुपर्ने। पावललाई परमेश्वरले अचम्म साथ शरीरमा पनि बल दिनुभयो। अब यसो कल्पना गर न, यदि हिजो आज कसैलाई त्यस्तो भयो भने त सायद कम्तीमा पनि एक महिना हस्पिटलमा बस्नुपर्छ, होइन? पर्दैन त, एक महिना त हस्पिटल बस्नै पर्यो नि। तर पावल जीवन परमेश्वरले यसरी परमेश्वरले पठायो हो नि त पावललाई, म तिम्रो साथमा छु नडराउ, अनि उसलाई बलियो पार्नुमा त्यति मात्र होइन हिँड्न पनि, त्यहाँसम्म यात्रा गर्न, त्यति मात्र होइन त्यहाँ गएर अझ प्रचार पनि गर्न, यो सब हाम्रो परमेश्वरमा सम्भव छ। पवित्र आत्मा जब तिमीहरू माथि आउनेछ, तिमीहरूले सामर्थ्य पाउनेछौ। अब डेर्बेमा पुग्छ, डेर्बे चाहिँ त्यो एउटै सहर हो है, जहाँ चाहिँ कुनै पनि समस्या भएको उल्लेख छैन। त्यहाँ धेरै ठुलो सतावट पाएन उसले, विरोध अवश्य आयो, तर अरू सबै सहरहरूमा चाहिँ विश्वास नगर्ने यहुदीहरूले परमेश्वरका यी मिसनरीहरूलाई सताए, मार्न पनि खोजे। हेर्नु न, पहिलो थेसलोनिकी 2 अध्यायमा पछि गएर यहुदीहरूले गरेको सतावटको बारेमा उसले लेख्छन्। पहिलो थेसलोनिकी 2 अध्याय, पहिलो थेसलोनिकी 2 अध्यायको 15 र 16 पद पढ्न लागिरहेछ। उसले भन्छ, पहिलो थेसलोनिकी 2:15, ती यहुदीहरूले प्रभु येशूलाई र तिनीहरूका आफ्नै भविष्य वक्ताहरूलाई पनि मारे। हो, पुरानो नियममा पढ्नुहोस्, आफ्नै भविष्य वक्ताहरूलाई मारे, यर्मियालाई थुने, इनारमा खसालिदिए, अनि विभिन्न सतावटहरू विभिन्नलाई दिए, र हामीलाई सताएका छन्। अब हामीलाई, अब हाम्रो पाला छ, अनि तिनीहरूले परमेश्वरलाई प्रसन्न गराउँदैनन् र सबै मानिसहरूका विरोधमा छन्। स्वरूपत, अनि सधैँ आफ्ना पापहरूको नापो भर्नलाई तिनीहरूले हामीलाई अन्य जातिहरूले मुक्ति पाउन् भनेर उनीहरूसित बात गर्न मनाई गर्छन्। अन्य जातिहरूलाई सुषमा सुनाएकोमा एकदम डाह भइरहेको थियो यहुदीहरूलाई, तर तिनीहरूमाथि भयानक क्रोध आएको छ। यसो 70 AD पूरा भयो जब चाहिँ यरुसलेम ध्वस्त पारियो, मन्दिर खत्तम, 1900 वर्षसम्म उजाड, अहिलेसम्म पनि उनीहरूको मन्दिर छैन है, संसारको बीचमा उनीहरू सबैद्वारा चाहिँ सतावटै छ, अनि सबभन्दा ठुलो सतावट आउने बाँकी नै छ, 7 वर्षको सङ्कष्टका, त्यो जस्तो चाहिँ कहिले हुने छैन। त्यसपछि चाहिँ इजरायलले पश्चाताप गर्नेछ, अनि तब चाहिँ प्रभु येशूको दोस्रो आगमन हुनेछ, तर त्यो अर्को विषय हाम्रो है। त्यसैले के देख्छ भने यहुदीहरू एकदमै सुसमाचार प्रचारको विरोधी थिए भन्ने कुरा झल्किरहेछ। अब चाहिँ के हुन्छ, अब उनीहरूको यात्रा अब फिर्ती सवारी हुन थाल्छ। अब उनीहरू एन्टियोक जहाँबाट सुरु गरेका थिए उनीहरू त्यही फर्किने क्रममा छन्। अब हेर्नुहोस्, हामी चाहिँ 14 अध्याय प्रेरितमा छौँ, प्रेरित 14 अध्यायमा 21 पदमा, डेर्बेमा प्रचार गर्ने काम, सिकाउने काम इत्यादि गरेपछि पावल चाहिँ कहाँ फर्किन्छन्? फेरि लुस्त्रामा फर्किन्छन्। अरे, लुस्त्रामा त ढुङ्गाले मार्न खोजे होइन, हो, तर त्यही फर्किन्छन् पावल है। तपाईँ भाइ फर्किनुहुन्थ्यो, तपाईँलाई ढुङ्गाले मार्न खोजे ठाउँमा पावल त फर्किन्छ, अनि फेरि इकोनियममा, अरे त्यहाँ पनि, त्यहाँबाट लखटे होइन तर त्यहाँ पनि जान्छ, त्यहाँ झन्डै ढुङ्गाले हिर्काइसकेको थियो, त्यहाँ अनि फेरि एन्टियोकमा पनि, त्यहाँबाट त निकालाबास गरे होइन, हो, तर त्यहाँ फर्किन्छ। हेर्नु न, 14:21, अनि त्यस सहरलाई भनेको डेर्बेलाई सुसमाचार प्रचार गरेर र धेरैलाई चेला बनाएर, धेरैजना विश्वासीहरू भएछन्, चेला बनाएर उनीहरू फेरि लुस्त्रा, इकोनियम र एन्टियोक फर्के। प्रश्न, यो दुईजना मिसनरीहरूलाई कुन कुराले यी ठाउँमा फेरि फर्कन मन गरायो? त्यहाँ विश्वासीहरू छन्, उनीहरूलाई सान्त्वना दिनु छ, सिकाउनु छ, भर्खरका बच्चाहरू छन् भन प्रश्न उठ्छ, तर कस्तो कुरा हो यो? उनीहरू फेरि त्यहाँ फर्किन चाहेको मार्न लागेको ठाउँमा, कि त उनीहरू पागल हुनुपर्छ, कि त उनीहरू एकदम के हुनुपर्छ, साहसी हुनुपर्छ। जवाफ चाहिँ त्यही हो, उनीहरू साहसी थिए, उनीहरू एकदम साहसी थिए। अनि यो साहस चाहिँ पवित्र आत्माबाट आएको थियो। अनि उनीहरूलाई एकदम चासो थियो विश्वासीहरूको लागि। हेर्नुहोस् न, 14:22 यी नयाँ विश्वासीहरू जो यो विभिन्न ठाउँहरूमा थिए उनीहरूलाई चाहिँ चासो थियो। 22 अनि चेलाहरूका मनलाई स्थिर गराए, नाच थियो उनीहरू सोच्दै थियो, ओहो पावललाई यस्तो गर्यो, बर्णमासलाई यस्तो गर्यो, इत्यादि सोचिरहेछ होला उनीहरू है। तर उनीहरूले भन्छ नाच्दिन है, मनलाई स्थिर गराए। त्यसैले विश्वासीहरूलाई सिकाउनु पर्ने यो कुरा रहेछ। अनि त्यसपछि र विश्वासमा लागिरहनु पर्छ, र अनेकौं दुःख अनेकौं कष्ट सहँदै हामी परमेश्वरको राज्यभित्र पस्नुपर्छ भन्दै तिनीहरूलाई अर्थी पनि दिए, सान्त्वना दिइरहेछन्, अब अर्थी दिइरहेछन् भन्दैछन्। दुःख कष्ट त अनेक आउँछन्, यसरी हामी अगाडि बढ्नुपर्छ भनेर उनीहरूलाई सिकाउँछ। त्यसैले उनीहरू उत्साह दिन चाहन्थे विश्वासीहरूलाई, अनि साथै के पनि चाहन्थ्यो भने त्यहाँ विश्वासीहरूको स्थानीय जमातहरूलाई हरेक ठाउँमा चाहिँ त्यहाँ अगुवाहरू, त्यहाँ सिकाउन सक्ने व्यक्तिहरू, त्यो सब व्यवस्थापन गरेर चाहिँ उनीहरूलाई छोड्न चाहन्थे परमेश्वरको हातमा। त्यसैले 23 पढ्छौँ, अनि हरेक मण्डलीमा, हेर्नुहोस् है, त्यो हरेक स्थानमा अब मण्डलीहरू भएछ, हरेक मण्डलीमा तिनीहरूका निम्ति प्राचीनहरू भनेको एल्डरहरू, सिकाउने आत्मिक अगुवाहरू नियुक्त गरेर र उपवास सहित प्रार्थना गरेर उनीहरूले तिनीहरूलाई प्रभुको हातमा सुम्पिदिए। प्रभु त तपाईँहरूकै साथमा हुनुहुन्छ, हामी त जाँदैछौँ, तर केही फिक्र गर्नु पर्दैन, जुन प्रभु हामीसँग हुनुहुन्छ तपाईँसँग पनि हुनुहुन्छ। अनि उनीहरूलाई प्रभुको हातमा सुम्पिदिए, जसमाथि तिनीहरूले विश्वास गरेका थिए। देख्नुभयो, उनीहरूको विश्वास पावलमाथि थिएन, उनीहरूको विश्वास बर्णबासमाथि थिएन, उनीहरूको विश्वास मान्छेमाथि थिएन। प्रियहरू, तपाईँको विश्वास कहाँ छ? तपाईँको विश्वास जीवित परमेश्वरमा हुनुपर्छ, अनि तपाईँ स्थिर हुन्छ, सङ्कष्टहरूमा पनि तपाईँ प्रभुको गवाही हुन सक्नुहुन्छ। अनि त्यसपछि उनीहरू फर्किन थाल्छन्। अब 24 अनि सिरियाबाट भएर गएपछि उनीहरू पाम्फिलियामा आए, अनि उनीहरूलाई चाहिँ त्यहाँ भएको विश्वासीहरूलाई पनि यस्तै सिकाउँदैछन्। एकचोटि हेर्नुहोस् न, प्रभु येशूले पनि चेलाहरूलाई भन्नुभएको थियो, संसारमा तिमीहरूलाई के हुनेछ? सङ्कष्ट हुनेछ, तर के गर? साहस गर, ममा तिमीहरूलाई के मिलोस् भनेर, शान्ति मिलोस् भनेर मैले यी कुराहरू तिमीहरूलाई भनेको हुँ। संसारमा तिमीहरूलाई सङ्कष्ट हुनुहोस्, तर मैले साहस गर, मैले संसारलाई के गरेको छु? जितेको छु। यहोन्ना 16:33 यदि यो कण्ठ आउँदैन भने कण्ठ गर्नुहोस् है। त्यसैले अब यहाँ के देख्यो भने, मानिसहरूले कोही कोहीले एकदम खुसी साथ परमेश्वरको वचन ग्रहण गरिरहेछ है। तर कति पटक चाहिँ खुसी साथ वचन ग्रहण गर्छन्, तर त्यसपछि सतावट आउँछ, सतावट आउँछ। अनि कतिजना यस्तो हुन्छ कि यो सतावटको कारणले उनीहरू के हुन्छ, मत्ती 13 लेखा जस्तो, कुन चाहिँ बिउ रे थियो, काँडाहरूको झ्याङमा खसेको बिउ जस्तो। सतावटहरू आएपछि अथवा गहिराई नभएका ती बिउहरू जस्तै उनीहरू चाहिँ सुकेर जान्छ। तपाईँ कस्तो खालको हुनुहुन्छ? के तपाईँको जरा साँच्चै नै प्रभु येशूकहाँ पुगेको छ? के साँच्चै उहाँसित सम्बन्ध छ? छ भने त जति हल्लाए पनि है तपाईँ ढल्दैन, बरु झन् तपाईँ गहिरिन थाल्नुहुन्छ, झन् समात्न थाल्नुहुन्छ। म त त्यही गर्छु, यदि एकदमै हुरी बतास आयो भने त म त झन् समात्छु। तपाईँ झन् हात छोड्नुहुन्छ, भन्नु न, तपाईँ बसमा चढ्दाखेरि चाहिँ बस एकदम हल्लिरहन्छ, झन् तपाईँ यसो गर्न थाल्नुहुन्छ, म भए त समात्छु। अनि त्यस्तै हो के जीवनमा पनि अनेक समस्या आउँदा म त प्रभुलाई झन् समात्ने हो, बाइबल झन् समात्ने हो, प्रार्थना झन् गर्ने हो, अनि झन् बलियो हुन्छ. तर जो जसको चाहिँ समाउने जरै छैन उनीहरू चाहिँ सुकेर जान्छ. यो भइरहन्छ, यो देखिरहन्छ, छुट्टिन्छ यसरी यही संसारमा पनि. त्यसैले साँचो विश्वासी हुनुहोस्, साँचो धर्म गरेर नगर्नुहोस् है. अनि त्यसैले थाहा थियो पावल बर्नबासले, त्यसले उनीहरूले एकदम सिकाए 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 उनीहरूलाई अट्टी दिए. उनीहरूलाई चाहिँ भने, उनीहरूले यसो भनेनन्, हो विश्वास गरेपछि त एकदम सबै सब मिल्छ, केही दुःख आउँदैन, आर्थिक एकदम उन्नति हुन्छ, एकदम सबै होइन राम्रो 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 राम्रो. त्यस्तो झुटो कुरा बताएन, त्यो झुटो कुरा त्यसलाई सुसमाचार पनि भन्दैन. सुसमाचार चाहिँ मुक्ति सम्बन्ध हो, ख्रिस्टमा अनन्त जीवन सम्बन्धी हो. अनि ती पाएकाहरूलाई त्यो त केही नै केही हो. यो संसारको सम्पत्ति, यो संसारमा पाइने सुखहरू केही होइन, बरु उनीहरू दुःख भोग्न पनि तयार हुन्छ. कस्तो तपाईँ अब जुन परमेश्वरले यो पावल र बर्नबासलाई यस्तरी सहायता गर्नु, यस्तरी सुरक्षा दिनुभयो, उनीहरूलाई के थाहा थियो? थाहा छ यो नयाँ विश्वासीहरूलाई पनि हामीलाई जस्तै सुरक्षा गर्न सक्नुहुन्छ. उही परमेश्वर त होइन, त्यसैले फिक्री गरिरहेको थिएन. सिकाउनु चाहिँ सिकाइरहेछ, परमेश्वर हातमा सुम्पिएछ. अनि उनीहरू अगाडि बढे, अन्तमा उनीहरू एन्टियोक फर्किन्छ. अब यहाँ पढ्छौ 25 पद, अनि पेर्गामा वचन प्रचार गरेपछि, देख्नुभयो जहाँ पुगे पनि उनीहरू प्रचार गर्ने हो. उनीहरू तल अट्टालियामा गए. अब हाम्रो नक्सामा चाहिँ यहाँ समुद्रको किनारमा आइसक्यौँ है, पेर्गा अट्टालिया. अब त्यहाँबाट चाहिँ के गर्छन्? यहाँ छ होइन, माफ गर्नुहोस् है दाजुभाइहरूलाई चाहिँ अलिकति यहाँ पक्षपात भयो होला. हजुर, यसरी हामीले मैले राख्न खोजे हो अघि है, तर सकिएन, त्यसैले म निर्दोष छु है. उनीहरूले त्यहाँ प्रचार गरेपछि उनीहरू अब जहाजको यात्रा गर्छन् फेरि है, तर साइप्रस जाँदैनन् है. उनीहरू चाहिँ एन्टियो फर्किन्छन्, त्यसैले यसरी एन्टियो आउँछन्, सिरियामा फर्किन. अनि के भयो? त्यहाँ आएपछि हेर्नुहोस् त, उनीहरूले यो अति नै उत्साहपूर्ण, अति नै त्यहाँको विश्वासीहरूलाई परमेश्वरप्रति धन्यवादी बनाउने खालको रिपोर्ट ल्याउँछन्, किनभने परमेश्वरले यस्तो गर्नुभएको थियो है. अनि यहाँ पढ्छौँ त्यसैले 26 पद, अनि त्यहाँबाट उनीहरू जहाजद्वारा एन्टियोकमा आए, जहाँ आफूले पूरा गरेका कामका निम्ति उनीहरू परमेश्वरको अनुग्रहमा सुम्पिएका थिए. 27 पद, अनि उनीहरू आएर मण्डलीलाई भेला पारेपछि, सबै विश्वासीलाई भेला पार्छ. के गर्छ त्यसपछि? परमेश्वरले उनीहरूको साथमा गर्नुभएका सबै कुराहरू, देख्नुभयो त्यहाँ कसले गर्नुभएका कुराहरू रे? परमेश्वरले, महत्वपूर्ण. उनीहरू भन्दैन हामीले यो गर्यौँ, हामीले त्यो गर्यौँ, हामीले, होइन त्यस्तो छैन. परमेश्वरले हामीद्वारा यस्तो यस्तो गर्नुभयो. उनीहरूको जोड नै देख्छ, परमेश्वरले गर्नुभयो, हामी त ढुङ्गाले मरिसक्थ्यो भन्थ्यो भन्यो होला पावलले, तर परमेश्वरले चाहिँ यस्तो गर्नुभयो. परमेश्वरले उनीहरूको साथमा गर्नुभयो. त्यसैले परमेश्वरको सेवा चाहिँ एउटा सहकार्य हो, सँगै गर्ने हो, सहकर्मी भनिन्छ. अनि उहाँसँग हाम्रो जुवा एउटै जुवा पनि हो. उहाँले भन्नुभयो नि, मेरो जुवा आफै माथि पोख, मसँग सिक. त्यसैले प्रभु येशु जुवाको एकातिर हुनुहुन्छ, तपाईँ अर्कोतिर जोडिनु भएको छ. संसारसित होइन नि, फेरि संसारसित चाहिँ एउटा जुवा नहो, नत्र भन्द हुँदैन. त्यसैले प्रभु येशुसित एउटै जुवा, अनि त्यसपछि प्रभुले चाहिँ अब शरीर, उहाँ चाहिँ शिरले चाहिँ काम गर्न थाल्नुहुन्छ. प्रभुलाई छ नि तपाईँको हात चाहिएछ, थाहा छ तपाईँलाई, प्रभुलाई तपाईँको मुख चाहिएछ, प्रभुलाई तपाईँको खुट्टाहरू चाहिएछ. दिने कि नदिने? पावलले त दियो है, बर्नबासले दियो, तपाईँले के गर्नुहुन्छ? तपाईँलाई यस्तो मौका छ, के कोलाई दिने तपाईँको यो शरीर जिउँदो बलिदानको रूपमा? परमेश्वरलाई दिनु यो नै उचित सेवा हो. अनि उहाँले चाहनुभयो भने तपाईँलाई कहाँ लानु होला, अथवा त्यहीँ राख्नु होला, अथवा जे गर्नु होला, त्यो उहाँको, तपाईँले फिक्री चाहिँ गर्नु पर्दैन त्यसको. खालि भन्नुपर्छ तपाईँको इच्छा प्रभु, तपाईँले जे गर्न चाहनुहुन्छ मेरो जीवनमा गर्नुहोस्, तपाईँको सुसमाचारको भाँडो म हुन चाहन्छु, अनि मेरो मुख तपाईँको को प्रचार को लागी मेरो जीवन तपाई कति असल मालिक हुनुहुन्छ भनेर देखाउनको लागि तपाईको सुसमाचार कति सुन्दर छ भनेर देखाउनको लागि मेरो जीवन दिनुस् गाह्रो छ त्यति भन्नलाई अब गाह्रो हुन्छ यदि तपाई चाहिँ अर्कै चीज समातिरहनु भएको छ भने चाहिँ एकदम गाह्रो हुन्छ है प्रभु हुन त हो तर है तर के अब यहाँ एउटा अर्को कुरो समातिरहेको छ छोड्नुहोस् है अनि तपाईँले चाहिँ आफूलाई चाहिँ दिनुहोस् त्यो रोजायो कसरी कर गर्न सक्दैन तपाईँले गर्न गर्नुहोस् त कसले गर गराएको थियो उनीहरूलाई थिएन है उनीहरूले परमेश्वर यत्रो महान प्रेमको स्वाद पाए अनि उनीहरूले सोचे के गर्न सक्छ उहाँको लागि प्रार्थना गर्दै थिए मण्डलीसँग मिलेर यो दुईजनालाई पठा यो दुईजनालाई चाहिँ मैले सुनेको छु हुन्छ उनीहरू खुसी भएको छन् गएछन् अब फर्केर पनि आएछन् उनीहरू यति खुसी भएको छन् हेर्नुहोस् अनि त्यसपछि के गर्छन् उनीहरूले चाहिँ सबै कुराहरू बताउँछन् विशेष गरी के बताउँछन् हेर्नुहोस् है 27 पदमा अनि उनीहरू आएर मण्डलीलाई भेला पारेपछि परमेश्वरले उनीहरूको साथमा गर्नुभएका सबै कुराहरू र सुन्नुहोस् त अन्य जातिहरूका निम्ति देख्नुभयो विश्वासको ढोका खोलिदिनु भएको कुरा बताए देख्नुभयो प्रेतको आठ यरुसलेममा सुरु त्यसपछि यहुदिया अनि सामरिया अनि पृथ्वीको पल्लो छेउसम्म है भन्ने सबै अन्य जातिहरूको जानुपर्छ त्यसैले त नेपालमा सुसमाचार आयो त्यसैले त तपाईँले सुसमाचार सुन्नु पायो अनि मैले पाएँ 28 पद त्यसपछि अनि उनीहरू त्यहाँ चेलाहरूको साथमा धेरै समयसम्म बसे फेरि अब झन्झन गहिरो कुरा सिकाउनेछन् यहाँ वृद्धि हुँदैछ एन्टियोको मण्डली यसरी परमेश्वरले चाहिँ दुईटा कमजोर भाँडा पाउन त बढ्न नसोच्नुहोस् है उनीहरू चाहिँ एकदम के हो होइन त्यसरी बल्यो 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 मान्छे होइन उनीहरू कमजोर पात्रहरू त्यही डक्टरले प्रयोग गर्ने दुईटा फ्यातुले रित्तो प्लास्टिकको पन्जा जस्तै हो तर प्रभु येशूको हात छिर्याएको छ त्यहाँ है परमेश्वर नै उनीहरूभित्र भरेर है उनीहरूलाई चाहिँ अचम्मको तरिकाले चलाउनु भयो अनि सुसमाचार पुर्याउनु भयो